السلام علیکم، وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام پیش ہے جہاں رنگ، میزبان بہجت جلانی حاضر خدمت ہے. میرے ساتھ پروڈیوسر ہیں اسفر امام اور انجینئر ہیں جو گل. میڈیم ویو 972 کلو ہرٹز کے علاوہ آپ ہمارا یہ پروگرام آن لائن بھی سن رہے ہیں. اردو ویو اے ڈاٹ کام پر لاگ ان کیجیے اور آڈیو اسٹریم کے ذریعے براہ راست ہمارا پروگرام سماعت فرمائیے. ٹول فری نمبر پر آپ ٹیلی فون بھی کر سکتے ہیں، ماہرین سے اپنے سوالات پوچھ سکتے ہیں. ہمارا نمبر ہے 0800-7779-0800-7779. آج پروگرام جہاں رنگ میں ہم جن موضوعات پر بات کر رہے ہیں، حسب معمول بہت کلیدی اور اہم موضوعات ہیں جن پر گزشتہ کئی روز سے بات چیت بھی ہوتی آ رہی ہے. پاکستان میں انتہا پسندی اور عسکریت پسندی کے خلاف اٹھائے جانے والے حالیہ اقدامات کے بارے میں بہت خبریں آ رہی ہیں، بہت سے تجزیے کیے جا رہے ہیں اور بہت سے ماہرین ان کے بارے میں اپنی رائے کا اظہار کر رہے ہیں. ہم بھی ایک تجزیہ پیش کرنے کی کوشش کریں گے اور یہ جائزہ لیں گے کہ اس بار پاکستان میں عسکریت پسندی اور انتہا پسندی کے خلاف جو کارروائیاں کی جا رہی ہیں اور جن اقدامات پر عمل کرنے کے لیے حکمت عملی تیار کی گئی ہے، ان میں کامیابی کا کیا امکان ہے. پھر امریکہ کی طرف سے پاکستان میں عسکریت پسندوں کے ٹھکانوں کے خلاف کارروائیوں کی توثیق بھی کی گئی ہے. اور اس کے ساتھ ساتھ ہماری خصوصی رپورٹ ہے. آج خواتین کا عالمی دن ہے، 8 مارچ کا دن ہے اور سال 2019 کا موضوع ہے بیلنس فار بیٹر. بہت نمایاں اور ممتاز خواتین سے آپ کی ملاقات کرائیں گے ہم آج کے اس پروگرام میں. صرف ملاقات نہیں بلکہ ان سے پوچھیں گے کہ آج جو خواتین کا عالمی دن ہے، کیا ہم ان موضوعات کے بارے میں جن کے بارے میں ہم نعرہ لگاتے ہیں یا بات کرتے ہیں، کیا عملی طور پر ان میں کچھ پیش رفت ہوئی ہے؟ آج ہم خاتون ہونے کے حوالے سے کس مقام پر کھڑے ہیں اور آج تک اس ضمن میں جو بھی کام کیے گئے، جو بھی باتیں کی جا رہی ہیں، ان میں کس حد تک پیش رفت ہوئی ہے؟ تو آئیے پروگرام کا اب باقاعدہ آغاز کرتے ہیں. جیسا کہ ہم نے پہلے بھی بتایا کہ انتہا پسندی اور اس کے حوالے سے پاکستان میں جو حالیہ کارروائی سامنے آئی ہے، اس کے بارے میں کچھ بات کرتے ہیں. ہمارا ساتھ دیں گے، اس وقت ہم آپ کو بتاتے ہیں، محمد توصیف ویسٹ منسٹر سینٹر فار اسٹریٹجک ریسرچ لندن سے ہمارا ساتھ دیں گے، اور عارف انصار یہاں ایگزیکٹو ڈائریکٹر ہے پولی ٹیک واشنگٹن سے. ہم کوشش کریں گے ڈاکٹر فاروق حسنات سے ہماری بات ہو، اور اس کے ساتھ ساتھ ہم بات کریں گے سابق صدر ہیں پاک پیک کے رفت چغتائی، وہ بھی اس موضوع پر بہت سا کام کر چکی ہیں، ریسرچ کا کام بھی کرتی ہیں، اور جہاں نہ صرف امریکہ میں امریکی قانون سازوں کے ساتھ پاکستان کے مختلف امور کو اٹھاتی ہیں بلکہ پاکستانی سفارت خانے کے ساتھ اور دوسرے اداروں کے ساتھ مل کر بھی پاکستان کے لیے کام کرتی ہیں. تو پاکستان میں انتہا پسند جماعتوں کے خلاف کڑی کارروائی کا آغاز کر دیا گیا. مختلف مدارس اور اسلامی مدرسوں کی انتظامیہ سے کنٹرول حکومت کے نمائندوں نے لے لیا. مختلف سوالات ہیں اس حوالے سے، کیا یہ فائنینشیل ایکشن ٹاسک فورس یعنی ایف اے ٹی ایف کی بلیک لسٹ سے بچنے کی کارروائی ہے؟ کیا یہ پاکستان میں آرمی پبلک اسکول کے المیہ کے بعد تشکیل پانے والے نیشنل ایکشن پلان پر عمل درآمد کی نئی سرے سے کارروائی ہے؟ اور کیا یہ انتہا پسند رجحان رکھنے والی جماعتوں اور ان کے مدارس کو سرکاری نگرانی میں لانے سے انتہا پسندی کے مخصوص مائنڈ سیٹ یا ذہنی رجحان کو تبدیل کرنے میں اس سے کوئی مدد ملے گی؟ اور دہشت گردی اور انتہا پسندی کا جائزہ لینے اور اسی کے لیے تحقیقی کام کرنے والوں سے ہم رائے لیتے ہیں. ہمارے ساتھ ہیں، جیسا کہ ہم نے آپ کو بتایا، محمد توصیف، عارف انصار، ممکن ہے ڈاکٹر فاروق حسنات ہمارے ساتھ دیں اور رفت چغتائی ہمارے ساتھ ہوں گے. تو السلام علیکم، پروگرام میں ہم خوش آمدید کہتے ہیں توصیف صاحب کو، عارف انصار صاحب کو. بات کرتے ہیں، ابھی فاروق حسنات ہمارے ساتھ نہیں ہیں، عارف انصار سے ہم پروگرام کا آغاز کرتے ہیں. عارف، یہ بتائیے گا، عام طور پر یہ خیال ظاہر کیا جاتا رہا ہے کہ اس نوعیت کے انتہا پسند عوامل کو اسٹیبلشمنٹ اپنے مخصوص مفادات کے حوالے سے تحفظ دیتی آئی اور ان کے لیے اثاثوں کا یا ایسٹس کا لفظ بھی استعمال ہوتا رہا. آج یہ خیال اور نظریہ کس حد تک درست ہے آج کے پاکستان میں جو کارروائی ہو رہی ہے اس کے تناظر میں؟
جی، اس کو ہم مطلب اگر دیکھنے کے لیے ہمیں وائڈر پرسپیکٹو رکھنا پڑے گا کہ جو ماضی میں بھی رہی بات کہ پاور جو تھی ان کی پراکسیز ہوتی تھی، نان اسٹیٹ ایکٹرز ہوتے تھے جو کہ سپورٹ کرتے رہے ہیں ملکوں کے ساتھ مل کے. جسے ہم نے دیکھا کہ افغانستان کی جو روسیوں کے ساتھ جنگ ہوئی، اس وقت بھی بہت سے ممالک مل کے پاکستان کے ساتھ انہوں نے آبویسلی جو جہادی تھے اس وقت ان کا سپورٹ کیا اور اسی کے تحت انہوں نے وہ جنگ جیتی اور روس جو ہے وہاں سے سوویت یونین کا وہاں سے انخلا ہوا. फिर हमने देखा कि अभी मिडिल ईस्ट शाम में भी जिस तरह से रिलेटेड मामलात उभरे हैं, उसमें भी हमने देखा कि नॉन स्टेट एक्टर्स भी हैं और मुख्तलिफ किस्म के नॉन स्टेट एक्टर्स हैं जिसमें नेशनलिस्ट अजाइम वाले हैं जैसे कि कुर्द हैं, और फिर अलकायदा और दाइश रिलेटेड ग्रुप्स हैं, उनसे एफिलिएटेड ग्रुप्स हैं, वो एक और किस्म रंग के ग्रुप्स हैं, लेकिन वो उन ग्रुप्स को मुख्तलिफ किस्म का सपोर्ट हासिल था, मुख्तलिफ मुल्कों की बैकिंग हासिल थी, और उन इंटरेस्ट के लिए जो स्टेट एक्टर्स हैं वो मुख्तलिफ नॉन स्टेट एक्टर्स को सपोर्ट कर रहे थे। और इसमें फिर ये एलिमेंट है अलकायदा और दाइश वाला जो कि अपेरेंटली किसी की भी नहीं सुनते और वो इंडिपेंडेंटली अपना एजेंडा लेके चल रहे हैं और एक आइडियोलॉजी के साथ एफिलिएटेड है। इस कॉन्टेक्स्ट में अगर देखा जाए तो वो हर एक ग्रुप ने अपना एक कोई गोम है, एक कोई गोल है या अंडरनीथ कोई ग्रीवियंस है जिसको वो एड्रेस कर रहे हैं। पाकिस्तान इंडिया अफगानिस्तान के कॉन्टेक्स्ट में हमें पता है कि एक तरफ तो अफगान तालिबान का मसला चल रहा है, वो जो लड़ाई जो कि 911 के बाद एक उभरी चीज, और वो जो ग्लोबल वॉर ऑन टेरर से रिलेटेड चीजें, जहां तक इंडिया पाकिस्तान है उसमें कश्मीर रिलेटेड कॉज है, और उसके इर्द गिर्द जो ताने बाने हैं वो चलते रहे और आगे बढ़ते रहे। जो अभी कार्रवाई हो रही है मेरे ख्याल में उसमें दो जो हैं पॉजिटिव साइंस हैं, एक तो ये कि अफगान रिकंसिलिएशन का प्रोसेस बढ़ रहा है आगे, और उसमें जो है कुछ कंडीशंस ऐसी हैं कि जो कि जहरी बात है अगर अफगान तालिबान जिन्होंने माजी में अलकायदा को साथ दिया
जी
वो अपने कॉन्टैक्ट खत्म कर दें तो बात आगे बढ़ रही है, बढ़ सकती है। जहां तक इंडिया पाकिस्तान का है उसमें जो प्रेशर है वो ये है कि अगर दोनों पावर्स एंगेज कर लें अपने आप को, और जो अभी भी जो रियलाइजेशन दोबारा उभरी जो टेंशन की वजह से कि अगर वो रूट कॉज को अपने एंगेज करके और एक दूसरे के साथ ताउन से एड्रेस करें तो इन ग्रुप्स की जो है फिर कोई गुंजाइश बाकी नहीं रहती कि वो ऑपरेट करें। पाकिस्तान ऑब्वियसली कहता रहा है कि हम डिप्लोमेटिक सपोर्ट करते रहे, अब इसमें डेफिनेशन का भी आ जाता है कि टेररिज्म क्या है, फ्रीडम फाइटर्स क्या है, और आपने देखा कि जो इंटेलेक्चुअल लेवल पे भी जो है नई टर्म एक उभर आई है जिसे हम कहते हैं कि वायलेंट एक्सट्रीमिस्ट ऑर्गेनाइजेशन जो है
जी,
नाम में भी तब्दीली आई है। क्या जो भी है जो लड़ाई किसी किस्म की भी रेजिस्टेंस कर रहा है उसको हम एक टेररिस्ट का नाम दे दें, या कहें कि नहीं इनके जो रीजनल या लोकल कोई ग्रीवेंस है उसको एड्रेस किया जा सकता है और उस वजह से उसका रूट कॉज ही खत्म हो जाएगा। तो इसके ये मुख्तलिफ अवामिल हैं जो कि इंडिया पाकिस्तान में भी टेंशन करते रहे हैं, और मेरा ख्याल है कि जो मौजूदा हुकूमत है वो कह रही है कि अगर इसकी हमें अब जरूरत भी नहीं रही अगर माजी में थे भी, क्योंकि ये ज्यादा जो है टेंशन और कॉम्प्लिकेशन ज्यादा बना रहे हैं बजाय इसके कि कोई इसका फायदा हो।
अच्छा, तौसीफ साहब से बात करते हैं। तौसीफ साहब, ये फरमाइएगा कि इंतहा पसंद रुझानात रखने वाली जमातों या अवामिल को मरकजी या कौमी धारे में शामिल करने से क्या हमें मुराद लेना चाहिए? जाहिर है साफ एक बात तो सब नजर आती है, क्या उन्हें सियासी सतह पर फाल बनाना है? अगर ऐसी बात है तो फिर उनके इंतहा पसंद रुझानात से निमटने की सूरत क्या होगी? वो तो एक बड़ी सतह पर वसी पैमाने पर मुआशरे के अंदर जाएंगे फिर।
थैंक यू जी, बहुत शुक्रिया आपका, मुझे आपने मदद किया अपने प्रोग्राम,
बहुत शुक्रिया,
बहुत अच्छी भी, बहुत अच्छा तबसरा किया आरिफ साहब ने। देखिए बात यह कि ये जो कुछ भी हो रहा है इसकी वजह सिर्फ एफएटीएफ नहीं है, तो ये बेसिकली बहुत बड़ी तारीख है पाकिस्तान की नहीं बल्कि पूरी दुनिया की मैं कहूंगा। जंग देखें एक जमाने से कन्वेंशनल वॉर हुआ करती थी, दो मुल्कों की फौजें आमने सामने हुआ करती थी, अब जंग काइनेटिक से नॉन काइनेटिक हो रही है, हाइब्रिड वॉर का जमाना आ चुका है, और जो नॉन स्टेट एक्टर है जिनकी अभी आरिफ साहब बात कर रहे थे, अब इनका बहुत एक बड़ा ट्रेंड आ गया जब से ये अफगान वॉर स्टार्ट हुआ, और एक इनविजिबल गवर्नमेंट्स हैं और नॉन स्टेट एक्टर्स हैं, इनकी जो अमल दखल है वो जम्मू के अंदर वो बहुत ज्यादा बढ़ चुका है। अब देखें उसमें कुछ लोग इनको नॉन स्टेट एक्टर कहते हैं, कुछ इनको टेररिस्ट कहते हैं, कुछ इनको फ्रीडम फाइटर कहते हैं, वो डिपेंड करता है कि किस कंट्री का नेशनल इंटरेस्ट या किस हल्के का नेशनल इंटरेस्ट उसकी क्या डेफिनेशन करता है। अब देखिए ये जो तालिबान से शुरू करता हूँ, तो ये लोग जो थे इनको क्रिएट करने वाले हम सब जानते हैं कौन थे, अमेरिकन की फंडिंग थी इसके पीछे, इसकी ब्रिटेन की फंडिंग थी, उसमें पाकिस्तान की एफर्ट्स थी और हमारे बहुत से दोस्त मुल्क उनकी एफर्ट्स थी, और उस वक्त सब लोग ये समझ रहे थे कि ये हमारे नेशनल इंटरेस्ट में ये हमारी जंग लड़ रहे हैं। आप देखें वही सदर रेगन अमेरिकन प्रेसिडेंट था जिसके व्हाइट हाउस में बिठाकर जो यूनुस खालिस था जो अफगान मुजाहिदीन का लीडर था उसको बुलाकर खाना खिलाया गया, और उन्होंने कहा था जी कि ये इज द फाउंडर ऑफ
जी तासिफ साहब,
डेमोक्रेसी।
जी बिल्कुल सही बात है, लेकिन अब जो मेरा सवाल है कि इस वक्त पाकिस्तान
जी
में जो
जी
कार्रवाई की जा रही है, कि अगर
जी
सियासी
जी
सतह पर इन लोगों को लाने की कोशिश की जाती है, तो क्या ये अपनी
जी जी
इंतहा पसंद फिलासफी को, जो जो इनकी सोच है, उसको वो पूरे
जी जी
माशरे के अंदर वसी तर बुनियाद पर नहीं फैला सकेंगे?
देखिए इसमें दो चीजें, उनको प्योरीफाई करना बहुत जरूरी है, लेकिन अब देखिए उनकी प्योरीफिकेशन का जो अमल है अब उनको खत्म नहीं कर सकते। उसका जो डीरेडिकलाइजेशन का जो मेन प्रिंसिपल है वो ये है कि उनको किसी ना किसी तरीके से पोलिटिसाइज करके उनको माशरे का हिस्सा बनाया जाए। देखिए हमारे सामने नॉर्दर्न आयरलैंड की एग्जाम्पल मौजूद है, ब्रिटेन की उनके साथ कितना अरसा तक जंग लड़ती है, जंग चलती रही है, उन्होंने यूके के अंदर बहुत बड़े पैमाने पर दहशत गर्दी भी की है, लेकिन आज देखने पर पोलिटिकल सर्कल के तहत आकर बिल्कुल पुरअमन कौम बन चुके हैं और माशरे का हिस्सा बन चुके हैं। अब पाकिस्तान के लिए इसकी सबसे बड़ी देखिए सिग्निफिकेंस क्या है
जी
कि जो बात हो रही है उनको सियासी पस मंजर में शामिल करने की और उनसे हथियार वापस लेने की, देखिए बात नई नहीं है, 2002 में भी आपको पता है बात शुरू हुई थी,
जी बिल्कुल,
जनरल मुशर्रफ साहब पर हमला, जनरल मुशर्रफ साहब पर हमला
दो
हुआ,
जमातों से शुरू
उसके
हुआ
बाद
था
उन्होंने
काम, दो
जी जी
जमातों
जी
से शुरू
बिल्कुल
हुआ था,
बिल्कुल
उसके बाद आहिस्ता आहिस्ता जमातों की फहरिस्त बढ़ती चली गई, बिल्कुल सही है।
फहरिस्त
तो
बढ़ती चली गई।
लेकिन
अब
क्या
देखिए
समझते हैं कि ये
हमें
डी
सबसे बड़ा नुकसान क्या है,
जी
देखिए अब कश्मीर का जो मसला है ना, सबसे बड़ा तो उसको वैदिक विजय चीज का नुकसान कश्मीर के मसले को है, जो इन लोगों को भी तो रोका नहीं गया। अब देखिए जब भी कश्मीर के अंदर कोई हुर्रियत की तहरीक बढ़ती है, मुजाहिदीन कुछ करते हैं, कुछ भी होता है, तो इंडियन गवर्नमेंट के पास एक आसान जवाब होता है कि जी पाकिस्तान करा रहा है, ये पाकिस्तान के जैश मोहम्मद है, ये लश्कर ए तैयबा है, वो लोग ये हरकत कर रहे हैं। यानी कश्मीर की जो मूवमेंट है उसको उन्होंने अभी तक उठने ही नहीं दिया। क्यों नहीं उठने दिया? क्योंकि उन्होंने हमेशा सहारा डाल दिया पाकिस्तान के साथ। अब देखिए जैश मोहम्मद अगर पोलिटिकल दायरे में आ जाती है
चलिए
किसी भी
जी
तंजीम में, मैं किसी का नाम नहीं लेता,
ठीक है,
तो सबसे बड़ा उसका बेनिफिट ये होगा कि दुनिया को कम से कम ये पता चलेगा कि कश्मीर वासी एक इंडिपेंडेंट मसला है, और ये जितने पोस्टर बॉयज उन लोगों ने बनाए हुए थे।
अच्छा,
पहले
मेरा
मैं
सवाल इस सिलसिले में एक और
नाम
है,
किसी
क्योंकि
का नहीं
आज
लेता।
हमारा मसला ये नहीं है, हमारा मसला बिल्कुल दूसरा हटकर है कि क्या जेज अमल जो इस वक्त पाकिस्तान में हो रहा है, हम उसी के ऊपर फोकस कर रहे हैं। उसके साथ जाहिर है
जी
कि
जी
ताने बाने तो बहुत सारे हैं, इसमें अफगान अमल भी शामिल है, इसमें अफगान
जी जी
तालिबान, इसमें मुजाहिदीन, जो सारी बातें अभी आरिफ अंसार साहब ने भी की, लेकिन चूंकि हम अगर उनके बारे में बात करते रहें तो प्रोग्राम का वक्त महदूद होता है। क्या आप समझते हैं कि जो डी रेडिकलाइजेशन जिसका लफ्ज आपने
जी
बोला,
जी
ये करते हुए
बिल्कुल
मुमकिन होगा कि सूरत हाल को बेहतर तौर पर बनाया जा सके, या फिर ये होगा कि ये रुझानात जो हैं वो अंडर टोन के अंदर अंदर सोसाइटी के अंदर रस्ते चले जाएंगे? किस तरह से आप इसको देखेंगे?
देखिए नेशनल एक्शन प्लान है, अगर उसको प्रॉपरली इंप्लीमेंट किया जाए तो फिर तो मेरे ख्याल से इसकी जो कोलेटरल डैमेज है वो बहुत कम होगा, और ये लोग जो मुआशरा है उसके अंदर सही तरीके से ये लोग जज्ब
चल चल सकेंगे।
और देखिए जी जी
जी
बिल्कुल, देखिए फिर इंडोनेशिया
जी
के जो
आगे आगे
सालों
चलते हैं, मेरे पास
इंडोनेशिया जो
कुछ
है
जी मेरे पास आगे और सवाल हैं, अभी आपसे वो उसके बारे
जी
में भी
जी
बात करती हूँ मैं। रिफत ने हमें, रिफत चुगताई जिनके अभी हम तारुफ करा रहे थे, उनकी बात उनसे बात करते हैं। रिफत, बहुत बहुत शुक्रिया प्रोग्राम में आने का। अभी हमने बताया कि किस तरह अमरीका में रहते हुए आप यहाँ अमरीकी कानून साजों के साथ साथ मुख्तलिफ इदारों के साथ मिलकर पाकिस्तान के मुख्तलिफ जो मसाइल और इशूज़ हैं उन पर काम करती आ रही हैं। आप मुझे ये फरमाइएगा कि अभी तक पाकिस्तान में जो नेशनल एक्शन प्लान पर मुकम्मल तौर से अमल दरामद नहीं हुआ, उसकी बुनियादी वजूहात आपके ख्याल में आप किस तरह से देखती हैं यहां पर बैठे हुए? सरकारी सतह पर विल की कमी रही है, या इंतहा पसंदों की तरफ से रद्द अमल का खौफ रहा है? आप इसको किस तरह से देखती हैं?
थैंक यू सो मच वैजित। ये एक बहुत ही कॉम्प्लिकेटेड मसला है, उसमें आई थिंक द स्टार्टिंग पॉइंट, द रूट कॉज इज फाइनेंसिंग। हम अभी भी जानते हैं कि बहुत सारी फाइनेंसिंग सऊदी अरेबिया से हो रही है मदरसों को, बहुत सारी फाइनेंसिंग और भी जगहों से हो रही है वाया अदर कंट्रीज पाकिस्तान में। तो आई थिंक गवर्नमेंट ने फर्स्ट स्टेप तो लिया है, दे हैव टेकन द मदरसाज अंडर देयर ज्यूरिस्डिक्शन, और उसकी वजह से आई थिंक वो फाइनेंसेस को अगर कंट्रोल कर लेंगे तो बहुत सारे मसले जो इन ऑर्गेनाइजेशंस की तरफ से हमें हो रहे हैं, पाकिस्तान को हो रहे हैं, तो वो बहुत सारे किसी हद तक कंटेन हो जाएंगे। तो एफ ए टी एफ जो एम्फसाइज कर रहा है उसकी इम्प्लीमेंटेशन अगर पाकिस्तान खुली करे, ये उन्होंने पिन पॉइंट किए हैं ऑर्गेनाइजेशन जिनको हमें मॉनिटर करने की जरूरत है। पहला काम तो है उनको मॉनिटर करें कि उनकी फाइनेंसिंग कहाँ से हो रही है और वो क्या एक्शंस ले रहे हैं यूटिलाइजिंग दोज फाइनेंसेस, और उसके बाद फिर एक पूरा प्लान बनाए कि किस तरह से इसको हार्नेस करना है, इस टेररिज्म जो होती है पाकिस्तान में उसको हार्नेस करना है। आई वुड इवन गो फर्दर कि इसको पहले तो हमें ओन करना है कि प्रॉब्लम है, जब तक हम प्रॉब्लम को ओन नहीं करेंगे तो प्रॉब्लम को सॉल्व नहीं कर सकेंगे, उसका हमें पता ही नहीं चलेगा कहाँ से पकड़ें और कहाँ से छोड़ें और कहाँ से आगे लेके जाएं।
اچھا عارف صاحب سے بات کرتے ہیں. عارف آپ یہ مجھے بتائیے گا کہ اب جیسا کہ توصیف صاحب بھی بات کر رہے تھے کہ ڈی ریڈیکلائزیشن کی بات ہو رہی ہے, ان کو مرکزی دھارے میں لانے کی جو بات ہو رہی ہے, میرا اس سلسلے میں ایک جو بہت بڑا کہنا چاہیے آپ ریزرویشن کہہ لیں کہ کیا آپ سمجھتے ہیں کہ عسکریت پسند جماعتوں کو, جو میرا سوال توصیف صاحب سے بھی رہا, کہ ان کو اگر آپ مرکزی دھارے میں شامل کرتے ہیں, سیاسی عمل میں شریک کرتے ہیں, جمہوریت کے حوالے سے جو نظام چل رہا ہے اس میں آنے کی ان کو دعوت کر دیتے ہیں, کیا وہ اپنا ذہنی رجحان یا جو ان کا ایک مائنڈ سیٹ ہے, جس کو آپ انتہا پسندی کہہ لیں, جس کو آپ جہادی کہہ لیں, جس کو آپ کسی بھی اعتبار سے جو بھی آپ اس کی وضاحت کرنا چاہیں, وہ تبدیل کر سکتے ہیں اس طرح سے جیسا کہ نئے دور کے تقاضے ہیں, جیسا کہ ان سے توقع کی جا رہی ہے؟
اس کے ملٹیپل لیول ڈائمینشنز ہیں. ایک تو یہ ہے کہ ٹھیک ہے, اس کا سائیکولوجیکل اسپیکٹ ہے کہ اس کے ان کے ساتھ ریڈیکلائزیشن کی جو بھی اپروچ ہے وہ اپنائی جاتی ہے, اور اس میں مختلف جگہوں پہ کامیابی بھی ہوئی ہے, سعودی عرب خود اس کو بڑی سکسیزفلی چلا رہا ہے. لیکن ساتھ ساتھ اس کا ایک جو ہے پولیٹیکل اور ملٹری ڈائمینشن بھی ہے, وہ یہ کہ جو روٹ کازز جس کی وجہ سے, جن گریویسز کی وجہ سے یہ ایکٹیویٹ ہوئے تھے اور جس کی وجہ سے یہ چارج موٹیویٹڈ ہیں, اس کو کس طریقے سے ایڈریس کیا جا رہا ہے تاکہ وہ ایک کنونسنگ آرگومنٹ ان کو دیا جا سکے کہ بھئی ہم اس کو انگیجمنٹ اور پولیٹیکلی سالو کر رہے ہیں اس چیز کو, اس لیے آپ کو یہ اپروچز اپنانے کی, ایکسٹریم ملٹری اپروچز اپنانے کی ضرورت نہیں ہے. ساتھ ساتھ ڈیموکریٹک جو پروسیس ہے, جو ہے جو ملک کا ہے, وہ کتنا افیکٹو ثابت ہو رہا ہے جو نیشن کے پرابلمز ہیں ان کو سالو کرنے کے لیے, جو غربت, پاورٹی, کرپشن, جو بھی جو چیزیں ہیں جو بندے کو ایک انسان کو ایکسٹریمزم کی طرف لے جاتی ہیں, وہ کس طریقے سے ایڈریس ہو رہی ہیں تاکہ جو اس کی جو انکلینیشن ہے وہ تو یہی ہے کہ بات چیت کے ضرور نارمل طریقوں کے تھرو جو چیزیں ہیں وہ حل نہیں ہو رہی, اس لیے مجھے جو ہے ایک بہت ہی ایکسٹریم اپروچ اپنانی پڑ رہی ہے. تو اس کے سارے ڈائمینشن ہیں کہ ٹھیک ہے, ایک تو سائیکولوجیکل ایکسپیکٹ ہے کہ ٹھیک ہے اس کو دوبارہ ری اورینٹ کیا جائے, لیکن ساتھ ساتھ یہ دوسرے ڈائمینشن جو ہیں اس کو بھی ان پیرلل ایڈریس کرنا پڑے گا.
اچھا توصیف صاحب, یہ بتائیے گا, ماضی میں جب بھی انتہا پسند جماعتوں اور عسکریت پسند رجحانات رکھنے والوں پر پابندیاں لگائی گئیں تو کچھ زیادہ مؤثر وہ ثابت نہیں ہوئیں, کیونکہ یہ گروپ یا تو شکل تبدیل کر لیتے ہیں یا پھر اپنا نام تبدیل کر لیتے ہیں, لیکن پھر باہر آ جاتے ہیں اور اپنے خیالات کا پرچار کرتے ہیں. اب کی بار ایسا مختلف کیا ہے؟ یہ بالکل یاد رکھیے گا کہ ہم پاکستان میں جو اس وقت کارروائی کی جا رہی ہے اس کے حوالے سے بات کر رہے ہیں, جو ان کی کامیابی کا یقین دلا سکے.
دیکھیں, سب سے پہلی بات یہ ہے کہ جب بھی گورنمنٹ ٹیک اوور کرتی ہے ان اداروں کو اور ان کے اسپتالوں کو ٹیک اوور کرتی ہے, تو سب سے بڑی چیز یہ ہوتی ہے کہ آپ کو فائنینشیل کمٹمنٹ بھی کریں, تو مطلب ان اداروں کو اگر گورنمنٹ کسی کے حوالے کر رہی ہے, خود چلانا چاہ رہی ہے, تو کوئی فائنینشیل ریسورسز بھی ایلوکیٹ کرے کہ جو ان کے اسپتالوں کو چلا سکے, ان کے اداروں کو چلا سکے. ماضی میں زبانی جمع خرچ زیادہ ہوتا تھا, اسحاق ڈار صاحب کے زمانے میں جب ٹیک اوور ہوا تھا تو انہوں نے بہت زیادہ دعوے کیے کہ جی ہم بھی پیسے دیں گے ان اداروں کو اور ان کی ایمبولینسز کو چلائیں گے, ان کے گھروں کو چلائیں گے, لیکن اس دفعہ گورنمنٹ نے واقعی بجٹ الوکیٹ کیا ہے, گورنمنٹ نے پیسے دیے ہیں کہ ان کے جو اسپتال ہیں, جو ان کے ادارے ہیں,
فلاحی ادارے جو ہیں ان
کے, ہاں جی فلاحی ادارے جتنے بھی وہ چلتے رہے ہیں, ان کا جو ان کا معاملہ ہے, جو ان کے اپنے معاملات ہیں وہ رکے نہ. پہلی بات دیکھیں اس کے اندر سب سے بڑی یہ ہے کہ کم از کم ایٹ لیسٹ ایک فائنینشیل کمٹمنٹ کی صورت پہلی چیز جو ہے وہ نہیں دیکھنے میں سامنے آ رہی ہے کہ اس کو ہم نے اس طریقے سے حل کرنا ہے. اب دوسری چیز دیکھیں, گورنمنٹ کی جو ول ہے نا وہ بہت زیادہ امپورٹنٹ ہوتی ہے اس معاملے میں. اب پہلے معاملات میں, پہلی گورنمنٹس میں اگر اس پہ صحیح طریقے سے ایکشن نہیں ہو سکا یا یہ لوگ بار بار اپنا سر ابھر ابھر کے واپس آتے رہے ہیں, تو اس میں ان لوگوں کی طاقت سے زیادہ میں سمجھتا ہوں گورنمنٹ کی کمزوری تھی, گورنمنٹ کی ول پاور کی کمزوری. اب آپ دیکھیں مولانا خادم رضوی صاحب کی ایگزامپل آپ کے سامنے ہی, کہ مطلب انہوں نے کتنے سال تک ایک لحاظ سے ہائی جیک کر کے رکھا, ایک رائمہ کو ہموار کر کے رکھا اپنے بارے میں, لیکن اس گورنمنٹ نے آتی ہی جب ول پاور دکھائی ہے تو دیکھ لیں انہوں نے ڈی این اے چینج کر دی, ان کی جماعت کا رنگ بالکل گورنمنٹ نے بدل دی ہے. تو یہ تو ڈیپینڈ کرتا ہے کہ گورنمنٹ جو ڈیسیزن میکرز آپ کے اوپر بیٹھے ہیں ان کی ول پاور کتنی ہے اور وہ کتنی طاقت کے ساتھ اور کتنی سنجیدگی کے ساتھ اس معاملے کو اور اس چیز کو ایڈریس کرنے جا رہے ہیں. اب جو موقع ڈھونڈا ہے ہماری گورنمنٹ نے, میرے خیال سے اس سے بہتر موقع اور کوئی ہو نہیں سکتا تھا, جب آلریڈی ایک فضا گرم ہوئی ہوئی انڈیا کے ساتھ بہت, آپ کو پتا ہی ہے جنگ کی جو ایک صورتحال بن چکی ہے, اور اس جنگ کے اندر جو پاکستان نے فوری طور پہ نیشنل ایکشن پلان کے اوپر عمل کرنے کا فیصلہ کیا, اور واقعی ایک آپٹکس نہیں ہے, ایک ویزیبلٹی کلیئر ایک فیکٹر نظر آ رہا ہے سامنے کیا وہ کام کر رہے ہیں, تو اب اللہ کرے یہ سے مزید اچھے اقدامات لیں اور ان لوگوں کو فوری طور پہ سیٹل کریں اور ان اداروں کو فوری طور پہ ٹیک اوور کریں. لیکن کسی جماعت کو صرف قائد اعظم قرار دے دینا یہ بہت بڑی بات نہیں ہے, آپ قلعدم قرار دے دیں گے, اس کے بعد کیا ہوگا؟ وہ جماعت آپ کی بات بالکل ٹھیک ہے, وہ کسی نئے رنگ کے ساتھ اور کسی نئی شکل کے ساتھ کسی نئے نام کے ساتھ واپس مارکیٹ میں آ جائے گی اور دوبارہ اپنی جو شرنگیزی اس کو پھیلانا شروع کر دے گی. تو دوسری چیز یہ کہ ہمیں ایک معاشرتی تبدیلی کی بہت سخت ضرورت ہے. جو ہماری ایجوکیشنل فرنٹ ہے وہ بہت زیادہ ویک ہے. اس ساری کی ساری چیز کو ٹھیک ہے گورنمنٹ کی ذمہ داری ہے, اسٹیبلشمنٹ کی ذمہ داری ہے, فوج کی ذمہ داری, لیکن اس کے ساتھ ساتھ میں سمجھتا ہوں کہ جو ہمارا تعلیم کا ایک فیکٹر ہے سب سے بڑا افیکٹ اس کا ہوگا اس چیز کے اوپر کہ جتنے لوگ ان اداروں کے اندر تعلیم حاصل کر رہے ہیں اگر ان کے نصاب پہ توجہ دی جائے اور پورے کا پورا جو ہمارا ملک ہے اس کے نصاب کے اندر کوئی یونیفارمیٹی لائی جائے
تو پھر اس کے بعد ہوگی. اوہ, توصیف صاحب کی شاید لائن ڈراپ ہو گئی ہے. اتنی دیر ہم بات کرتے ہیں رفت سے. رفت, پاکستان میں قلعدم مذہبی تنظیموں کے خلاف حالیہ جو کاروائی ہو رہی ہے اس کے بارے میں امریکی محکمہ خارجہ سے ایک سوال پوچھا گیا کہ پاکستان کے حوالے سے اس بارے میں, تو انہوں نے یہ کہا کہ امریکہ ان اقدامات پر نظر رکھے ہوئے ہے جو پاکستان کر رہا ہے اور اس کے ساتھ ساتھ پاکستان پر وہ زور بھی دیتے رہیں گے کہ وہ دہشت گرد گروہوں کے خلاف پائیدار اور ناقابل واپسی اقدامات کو جاری رکھے تاکہ مستقبل میں دہشت گردی روکی جا سکے اور علاقائی استحکام کو فروغ ملے. تو امریکی محکمہ خارجہ کے ترجمان نے بھی یہی کہا ہے کہ پاکستان سے ہم یہ مطالبہ دہراتے ہیں کہ وہ دہشت گردوں کو محفوظ پناہ گاہیں بنانے اور فنڈز جمع کرنے سے روکیں, جس کی طرف آپ نے اشارہ بھی کیا. تو اب آپ دیکھتی ہیں کہ پاکستان میں جو نئی حکمت عملی اور نئی کارروائی جو کی گئی ہے اس کے تناظر میں اب کتنی کامیابی کا امکان ہوگا؟ ہمارا اگلا سوال بھی ہے جہاں جنرل واٹل نے بات بھی کی ہے کہ پاکستان میں واقعی کارروائیاں کی جا رہی ہیں, تو اس کو کس طرح سے دیکھیں گے؟
بالکل, میں آپ کے سوال کا جواب ایک خوشخبری سے دینا چاہتی ہوں. کل ایکچولی ایک بائی پارٹیزن, میننگ بوتھ ریپبلکن اینڈ ڈیموکریٹک پارٹیز نے ایک لیجسلیشن انٹروڈیوس کرائی ہے جس کا نام ہے پریونٹ کانفلکٹ اینڈ وائلنس ان فریجائل کنٹریز. اور کیونکہ بائی پارٹیزن ہے یہ ضروری پاس ہو جائے گا. اس میں وہ بھی اس چیز کا ان کو بھی اندازہ ہے کہ پاکستان کے ساتھ کیا ہوا ہے. چاہے منہ سے منہ زبانی وہ بات اوپنلی نہ کریں لیکن ان کو بالکل اندازہ ہے کہ پاکستان میں یہ ٹیررزم کہاں سے آئی ہے اور کیوں آئی ہے, اس کا وجہ کیا ہے. لاسٹ 15 ایئرس سے تو کوئی اکنامک ڈیولپمنٹ پاکستان میں ایز سچ نہیں ہوئی اس کی, اور اسی وجہ سے وہ ٹیررزم جو ہے وہ ایکسٹریم کو چلی گئی ہے. وہ بالکل آپ نے صحیح کہا, جو پہلے سپیکر تھے انہوں نے بالکل صحیح کہا کہ مائنڈ سیٹ اگر ان کی جو ضروریات ہیں ان کو پورا نہیں کیا جائے گا تو یہ بالکل مائنڈ سیٹ چینج نہیں ہوگا. امریکہ نے ٹرائی کر لیا تھا وہاں پہ افغانستان میں ٹو چینج دا ہارٹس اینڈ مائنڈز آف دا پیپل بائی گیونگ دا منی اور اس طرح کی چیزیں کر کے, لیکن جب تک ان کے ہاسپٹل نہیں ہوں گے, ان کے ایجوکیشنل سسٹم نہیں ہوگا پراپر, جو آپ ابھی آپ بات کر رہے تھے اسٹینڈرڈائز کریکولم ہو اور ان کی ٹیک کیئر نہیں ہوگی, تو وہ لوگ پھر دوبارہ سے, کیونکہ ان کو تو ایک ہی چیز آتی ہے. آپ سوچئے کہ پچھلے 35 ایئر سے اس ریجن میں, ٹرائبل ریجن میں وار چل رہی ہے, تو ان کے بچے جو اس وقت 35 کے ہیں, جو اس وقت پیدا ہوئے تھے, ان کا مائنڈ سیٹ
ایک ہی مخصوص مائنڈ سیٹ کے ساتھ. ہم ہمیشہ مائنڈ سیٹ کی بات کرتے ہیں. اچھا, ہم چونکہ ہمارا سیگمنٹڈ پروگرام ہے, ایک اور بڑی اس کے بارے میں ہمیں بات کرنا ہے. امریکی فوج کی سینٹرل کمان کے سربراہ جنرل جوزف ووٹل نے کہا ہے کہ پاکستان نے نہ صرف افغان طالبان کو مذاکرات کی میز پر لانے کی میں مدد کی ہے بلکہ پاکستان شدت پسندوں کے ٹھکانوں کے خلاف بھی کارروائیاں کر رہا ہے. عارف, آپ سے سوال یہ ہے کہ پاکستان کے اندر انتہا پسند عوامل اور جماعتوں کی موجودگی کے بارے میں ہمیشہ سوالات سامنے آتے رہے ہیں. ہمسایہ ملکوں میں انتہا پسندی کا واقعہ ہوتا ہے تو بڑی آسانی کے ساتھ یا تو خود انتہا پسند جماعتیں اس کی ذمہ داری لیتی ہیں, اگر نہ بھی لیں تو ان کو مورد الزام ٹھہرایا جاتا ہے. بین الاقوامی سطح پر اب اس تصور کو ختم کرنے کے لیے کیا اقدام درکار ہیں, جبکہ امریکہ واضح طور پر اب یہ بات کہہ رہا ہے کہ نظر آ رہا ہے کہ پاکستان کارروائی کر رہا ہے؟
جی, اس کے دو عوامل پھر میں ریپیٹ کروں گا کہ بڑے امپورٹنٹ ہے. ایک تو یہ ہے کہ جو افغان پیس پروسیس کا جو آگے بڑھ رہی ہے بات, ایک تو اس وجہ سے میرا خیال ہے کہ کافی پیش رفت ہو رہی ہے اور وہ اس ان کازز کو ختم کرنے میں مدد کرے گی, کم از کم جہاں سے جہاں تعلق ہے جو کہ افغان سے ریلیٹڈ کانفلکٹ ہیں. جنرل ووٹل نے جس طرح آپ نے بات بھی کی, یہ بات بھی کی ہے کہ افغانستان سے بھی گروپ جا رہے ہیں, پاکستان پہ بھی اٹیک ہو رہے ہیں اور انڈیا پاکستان ٹینشن میں بھی شاید کسی نہ کسی لیول میں. دوسری طرف یہ ہے کہ جو امریکہ بھی پاور کرا رہا ہے کہ کسی نہ کسی لیول پہ ڈائریکٹ انگیجمنٹ کی ضرورت ہے پاکستان اور انڈیا کی, جو بھی جو ان کے سورس آف کانفلکٹ ہیں کشمیر کے بارے میں اس کے اوپر ڈائریکٹ ڈسکشن کی جائے, کمیونیکیشن جاری رکھی جائے تاکہ کوئی غلطی مسٹیک نہ ہو جس کی وجہ سے ہو. تو یہ دو چیزیں میرا خیال ہے آگے بڑھیں تو یہ ہے کہ پاکستان میں بھی اگر کسی لیول پہ جو موٹیویشن ہے گریویئنسز ہیں جس وجہ سے یہ گروپ ماضی میں شاید ان کی ضرورت ہو, فیوچر میں ان کی جہاں تک پاکستان کا تعلق ہے وہ ختم ہو جائے گی افادیت, جہاں تک مڈل ایسٹ کا تعلق ہے دیٹس اے سیپریٹ ڈسکشن اور وہاں پہ کیا کازز ہیں, لیکن جو آپ کا کوشچن تھا وہ اس ریجن سے ریلیٹڈ تھا, تو اس میں میرے خیال یہ دو عوامل بڑے ضروری
ہیں. اچھا اب چونکہ ہم پہلی سیگمنٹ کا وقت ختم ہوا چاہتا ہے لیکن توصیف صاحب سے ایک میرا اور سوال ہے. توصیف صاحب, جنرل ووٹل کا یہ کہنا کہ وہ پاکستان کو اس بات کا بھی مشورہ دیں گے کہ یہ اقدامات جاری رکھے اور اب بھی وہ کچھ اور کر سکتا ہے, اس کی وضاحت کیسے کریں گے؟ کیا پاکستان کی کوششیں ابھی بھی ناکافی ہیں؟ اس سلسلے میں مزید کیا کیا جا سکتا ہے؟ آپ اس کو کس طرح سے دیکھتے ہیں اس پر ریسرچ کرنے کے حوالے سے اور اس کے بارے میں بات کرتے ہوئے؟
دیکھیں, امریکنز کو شروع سے پاکستان سے جو گلا رہا ہے وہ یہ گلا رہا ہے کہ ڈو مور, ہم لوگ مناسب اقدامات نہیں کر رہے ہیں. آپ ہر سال ان کی تھریٹ اسیسمنٹ اٹھا کر دیکھیں, میں ابھی ان کی تھریٹ اسیسمنٹ جو آئی ہے نیشنل ڈیفینس ایجنسی کی 29 جنوری کو ریلیز ہوئی ہے, اس کے اندر بھی انہوں نے ایگزیکٹلی یہ بات لکھی ہے کہ پاکستان کی جو سرزمین ہے وہ کچھ دہشت گرد جماعتوں کے لیے سیف ہیون بن چکی اور پاکستان کو چاہیے کہ وہ مناسب اقدامات کرے اور جو ٹولا ہے دہشت گردوں کا اس کو وہاں پر سے اس کے خلاف کارروائیاں کر کے اس کو اٹھا کر باہر پھینکے. تو امریکہ کا دیکھیں شروع دن سے ایک مطالبہ رہا پاکستان کے بارے میں, لیکن اب امریکہ کو ایک بات نہیں بھولنی چاہیے کبھی بھی اس مطالبے کو کرنے سے پہلے کہ یہ جو سارے کے سارے لوگ ہیں جو آج ہمارے خلاف ہو گئے یہ ان کے ایسٹس تھے اور انہوں نے ان کو ہماری لائبلٹی بنا کر ہمارے سر کے اوپر چھوڑ دی, تو اب ان لوگوں کو ختم کرنے میں, ان کو مکمل طور پہ برباد کرنے میں, ان کو معاشرے کا ایسا بنانے میں دن نہیں لگتے, مہینے نہیں لگتے, سال نہیں لگتے, ڈیکیڈز لگ جاتی ہیں اس چیز کو. پاکستان کی گورنمنٹ ہے وہ پوری دیانتداری کے ساتھ 2001 سے اس نے کوشش شروع کی ہوئی ہے اور پوری دنیا دیکھ رہی ہے کہ اس کے نتائج بھلے آہستہ آہستہ آ رہے لیکن سامنے نظر آنا شروع. اب دیکھ لیں جو سینٹرل کمانڈ کے چیف نے خود ابھی بات کہی ہے کہ پاکستان نے طالبان کو ٹیبل پر لانے میں ایک بڑا اچھا اور ایک بڑا پازیٹو رول کردار ادا کیا, اور دوسرا ان کو پاکستان سے جو مین ایک گلا تھا وہ تھا حقانی گروپ کے لحاظ سے. آپ کو پتا ہی ہے, سب دنیا جانتی ہے
جی,
کہ ہمیشہ وہ پاکستان کو پریشرائز کرتے تھے کہ آپ حقانی گروپ کی سپورٹ کم کریں, حقانی گروپ کی سپورٹ کم کریں
جی, ڈو مور کی بات آتی
ہے. ہم نے کبھی ان کو یہ نہیں کہا کہ ہم سپورٹ نہیں کرتے, لیکن ہم نے ان کو یہی کہا کہ آپ بیٹھ کر ان سے بات کریں طالبان کے ساتھ اور بیٹھ کر یہ مسئلہ جو ہے افغانستان کا حل ہو سکتا ہے, ادر وائز ملٹری سولوشن کا کوئی سولوشن نہیں. اور آج وہی بات ساری دنیا نے ایکسیپٹ کر لی ہے مکمل طور پہ کہ اس کا ہمارا حل صرف اور صرف سولوشن جو ہے وہ ٹاکس ہے, جنگ اس مسئلے کا حل نہیں ہے, پولیٹیکل سولوشن چاہیے. تو پاکستان ان شاء اللہ اپنا ایک بہت بڑا اور بڑا کلیدی رول ہے وہ ادا کرے گا اس پورے کے پورے پولیٹیکل پروسیس کے اندر. اور جہاں تک ڈو مور والی بات ہے, دیکھیے پاکستان آلریڈی نیشنل الیکشن پلان سے عمل شروع کر چکا ہے, تو اب ان شاء اللہ تعالیٰ گورنمنٹ کی پوری نیت ہے اور اسٹیبلشمنٹ اور فورسز اس کے ساتھ کھڑی ہیں, عوام اس کے ساتھ ہیں. تو ذرا بھی آر ایف بھائی نے کہا کہ نظر آ رہا ہے فیوچر میں
جی,
ان گروپوں کی ہمارے لیے وفادیت نہیں ہوگی, ایک سوچ چینج ہوگی
ہو جائے گی. اچھا بالکل, آخری سوال اس سلسلے میں آپ لوگوں کا بہت بہت شکریہ میں ادا کروں گی, توصیف صاحب کا بھی, عارف انصار صاحب کا بھی. رفعت, آپ بالکل ایک بات کا کوئک جواب دیجیے گا کہ جب اداروں کو جیسے کہ جماعت الدعویٰ کو کل عدم قرار دینے کے بعد سندھ میں اس تنظیم کے تحت چلنے والے 56 اداروں کو صوبائی تحویل میں بھی لیا گیا, اسی طرح کچھ اور اداروں کو انتظامی حکومت نے اپنی تحویل میں لیا ہے, کسی تبدیلی کی توقع ہے بہتر طور پر؟
بالکل, اس نئی گورنمنٹ کا سب سے بڑا ایسٹ یہی ہے کہ وہ جو بات کرتے ہیں تو وہ سیریسلی کرتے ہیں, جو نہیں کر سکتے تو وہ نہیں کرتے, اس کو کمٹ نہیں کرتے اپنے آپ کو. ابھی جو وہ اقدامات لے رہے ہیں بالکل صحیح ڈائریکشن میں جا رہے ہیں, اس کے علاوہ ان اقدامات کے علاوہ ان کو تھوڑا سا فائنینشیل سپورٹ بھی دینے کی ضرورت ہے ان لوگوں کو جو ڈس انفرانچائز ہیں اور جو یہ ایکٹس کمٹ کرتے ہیں اور جوائن کرتے ہیں ان گروپس کو. بیسکلی تو بہجت آپ کو بھی پتا ہے, ہم سب کو پتا ہے کہ یہ جو ڈس انفرانچائز لوگ ہوتے ہیں ان کو برین واش کیا جاتا ہے, ان جو ٹیررسٹ گروپس ہیں وہ لوگ ان کو برین واش کرتے ہیں. کسی کوئی اقدام ایسے بھی لینے کی ضرورت ہے تاکہ ہم ان کی وہ یہ نہ کرنے پہ راضی ہو جائیں اور وہ جان لیں کہ یہ جو کام ہے یہ غلط ہے, ان اسلامک ہے. ہمارے جو کلرجی تو ایز سچ اسلام میں نہیں ہوتے, پر جو ہمارے امام ہیں ہمارے جو لیڈرز ہیں ریلیجیس لیڈرز ہیں ان کو بھی بولنے کی بہت ضرورت ہے اور صحیح طریقے سے بولنے کی ضرورت ہے لاؤڈلی کہ اسلام یہ نہیں کہتا آپ لوگوں کو.
اچھا بہت بہت شکریہ ہم توصیف صاحب کا, عارف انصار صاحب کا اور رفعت کا شکریہ ادا کرتے ہیں. رفعت ہمارے ساتھ اگلے سیگمنٹ میں بھی شامل رہیں گی جو کہ ہماری خصوصی رپورٹ ہے, خواتین کا عالمی دن ہے آج 8 مارچ کو, اس کے بارے میں بات کریں گے. ہمارے ساتھ دو بہت ممتاز اور خواتین شرکت کریں گی, ڈاکٹر فوزیہ سعید پاکستان سے جو کہ ہمارے ان پروگراموں میں بہت ممتاز نام ہے, نہ صرف بہت کچھ لکھا انہوں نے بلکہ خواتین کے لیے, خواتین کو کتاب اس کے لیے قانون بنانے میں بھی جتنا نام ان کا پیچھے آتا ہے اس کے پیچھے ان کی جدوجہد آتی ہے وہ بھی سب کو معلوم ہے, ہم ان سے بات بھی کرتے رہے ہیں. اور اس کے ساتھ ساتھ ڈاکٹر زمرد اوان ہمارے ساتھ ہوں گی جنہوں نے پاکستان میں خواتین کے ایشوز کے اوپر بہت کام کیا ہے ان کا, اور ان سے ہم ان کی بھی بات چیت کریں گے. اور رفعت جیسا کہ یہاں پہ ہیں امریکہ میں ہیں اور یہاں پر خواتین کے لیے بہت کام کر رہی ہیں, ان کا ادارہ بہت کام کر رہا ہے. تو ایک چھوٹا سا وقفہ لیتے ہیں اور اس کے بعد ہم اگلی سیگمنٹ کی طرف چلیں گے, اپنی خصوصی رپورٹ کی طرف چلیں گے. تو آئیے ایک ہمارے ساتھ رہیے گا.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے www.urduvoa.com.
وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام جہاں رنگ آپ سن رہے ہیں, اور آئیے اب ہم بات کرتے ہیں 8 مارچ کی. 8 مارچ خواتین کا عالمی دن, 2019 کا موضوع بیلنس فار بیٹر, اور یہ بہتری کے لیے توازن کہاں کہاں ہونا ضروری ہے. آج مجھے یہ نہیں بتانا کہ خواتین کے عالمی دن کی اہمیت کیا ہے, عالمی سطح پر دن کیوں منائے جاتے ہیں. مجھے تو آج صرف یہ بات کرنا ہے کہ 2019 میں آج کی عورت کہاں کھڑی ہے, اس کے سامنے کیا چیلنج ہیں, اس کی ترجیحات کیا ہیں, اس کے خواب کیا ہیں. لیکن کیا دنیا کے مختلف حصوں میں بسنے والی عورتوں کے لیے ان ساری باتوں کا جواب ایک ہی ہوگا؟ تو آئیے یہیں سے ہم آغاز بھی کرتے ہیں اور ان خواتین سے بات کرتے ہیں جنہوں نے خواتین کے مسائل اٹھانے کی کوشش کی, جنہوں نے ان انکہے چیلنجوں کو لفظ اور آواز دی. جیسا کہ پہلے بتایا میں نے, میرے ساتھ ہیں ڈاکٹر فوزیہ سعید, خواتین کی ہراسگی قانون کے حوالے سے بڑا جانا پہچانا ان کے کا نام ہے. میرے ساتھ ہیں ڈاکٹر زمرد اوان جو دور افتادہ علاقوں میں بسنے والی خواتین کے مسائل سے کے بارے میں کام کرتی آئی ہیں, ان کی ریسرچ کا موضوع یہی تھا, اور انہوں نے مختلف علاقوں میں جا کر خواتین کے ان روزمرہ مسائل کو سمجھنے کی کوشش بھی کی. اور میرے ساتھ ہیں یہاں امریکہ سے رفعت چکتائی جو پاک پیک کے کرتا دھرتا افراد میں شامل ہیں, سابق صدر بھی رہ چکی ہیں, ان کے کاموں اور خدمات کی بھی طویل فہرست ہے. لیکن آج کا میرا پہلا سوال بڑا مختصر اور بالکل مختصر ہم بات کرتے ہیں, اور اس بات کو سامنے رکھتے ہوئے کہ وہ جو مختلف چیلنج کی ہم بات کرتے ہیں, مختلف خوابوں کی بات کرتے ہیں, مختلف مقام کی بات کرتے ہیں, خواتین کی حیثیت کی بات کرتے ہیں, اس حساب سے خواتین کا تمام دنیا کے اندر جو مختلف خواتین ہیں, ظاہر ہے کہ ان کی اپنی ترجیحات مختلف ہیں, ان کے اپنے چیلنجز مختلف ہیں, ان کے سامنے ان کے حیثیت اور مقام کا تعین کرنا مختلف انداز ہے. لیکن میرا پہلا سوال مختصر ان تینوں معزز مہمانوں سے, فوزیہ کو, ڈاکٹر زمرد کو ہم خوش آمدید کہتے ہیں پروگرام میں کیونکہ ڈاکٹر رفعت ہمارے ساتھ پہلے سے ہی ہیں. تو ڈاکٹر فوزیہ, آج کی عورت کا سب سے بڑا مسئلہ کیا ہے علاقائی اور جغرافیائی حدود سے ہٹ کر؟
آج میرا یہ دل چاہ رہا ہے کہ میں اس طرح بات نہ کروں جس طرح ہم چھوٹے چھوٹے ایشوز گنواتے ہیں.
Exactly. میں نے یہی کہا تھا کہ مختلف طرح. ہاں,
سب سے بڑا جو مسئلہ ہے نا وہ یہ ہے کہ اپنے آپ کو پورا انسان منوانا اور وہ جو ایک ثانوی حیثیت اس کی ہے, انفیریئر ہیومن بینگ کی حیثیت ہماری چلتی رہتی ہے. اس کے رنگ بہت طرح طرح کے آتے ہیں, ایشوز الگ الگ کلمنیٹ کرتے ہیں, لیکن باٹم لائن یہ ہے کہ ابھی تک پورا انسان ہونے کا سٹیٹس ہم نے نہیں پڑھا.
تو یہ حیثیت, اس حیثیت کو منوانے کے لیے کوشش ضروری ہے, جس جو آپ نے بالکل کہا کہ جو بنیادی مسئلہ ہے جو علاقائی اور جغرافیائی حدود سے ہٹ کر ہے. ڈاکٹر زمرد, آپ کے خیال میں بنیادی مسئلہ اور چیلنج کیا ہے آج کی عورت کا؟ بالکل مختصر, پھر آگے چلتے ہیں بات کرتے ہوئے. ڈاکٹر آوان ہے ہمارے ساتھ.
یہ خواتین کی موومنٹ کے ساتھ زیادہ اٹیچ نہیں ہوتی ہیں. ہمیں دیکھا ہے کہ اگر آپ کارپوریٹ سیکٹر کی بات کر لیں, ورک پلیس کی بات کر لیں, یا ایون گھریلو زندگی کی بات کر لیں, تو وہاں پر عورت کو سب سے زیادہ نقصان آج مرد سے نہیں ہے. افسوس کی بات ہے کہ عورت کو زیادہ نقصان جو ہے وہ عورت ہی پہنچا رہی ہے. ایک تو یہ پہلو ہے اس بات کا, اور دوسرا یہ ہے کہ ہم یہ دیکھا ہے کہ بہت سارے
ڈاکٹر آوان کی لائن کٹ گئی, ڈراپ ہو گئی شاید. رفت, پڑھی لکھی خاتون ہو یا کسی دور دراز علاقے میں اسکول کی شکل بھی نہ دیکھنے والی عورت, اس کا کلیدی مسئلہ یا اس کی ترجیح کیا ہے آج؟
تین آج ہیں چیزیں بھی.
ہاں جی
جی
میں اچھا, تو سب سے بڑی بات تو میں یہ لانا چاہ رہی ہوں سب کے پوائنٹ آف ویو میں کہ عورت جو ہے وہ اپنے آپ کو جب کوشش کرتی ہے کہ اپنے آپ کو اثر کرنے کی کوشش کرتی ہے تو بہت طرف سے اس کو دبایا جاتا ہے, چاہے وہ معاشرہ ہو, چاہے وہ مذہب ہو. اور میں صرف پاکستان یا رورل ایریاز کی بات نہیں کر رہی, میں اربن ایریاز کی بھی بات کر رہی ہوں جو یہاں پہ بھی موجود ہے. امریکہ میں بھی یہی ایشو ہے کافی حد تک, اور اس کے لیے عورتیں بہت کوشش کر رہی ہیں. عورتوں کو خود سمجھ نہیں آ رہی کہ اس مسئلے کو کس طرح سے ہم ہینڈل کریں. سب سے بڑی بات یہ ہے وہ کوشش کرتی ہیں, جب ایکوالٹی کی بات کرتی ہیں تو اس کو مس انٹرپریٹ کر کے وہ سملیرٹی سمجھنے لگ جاتی ہیں. وہ سمجھتی ہیں کہ جو آدمی کر رہے ہیں وہی ہم کریں گے تو تبھی ہمارا نام کہیں آئے گا اور ہمیں ایکوالٹی ملے گی. ایک مائنڈ میں رکھ لیجئے ایک چیز کے ایکوالٹی کی ضرورت نہیں. ایکوالٹی جو ہے دیٹ ڈزنٹ مین سملیرٹی. آپ کو وہی چیزیں نہیں کرنی, آپ اپنے طریقے سے جو عورت کر سکتی ہے اور کرنا چاہتی ہے اور کر رہی ہے اسی کو ایمفسائز کیجئے.
اچھا, اپنے مسائل کو. ڈاکٹر فوزیہ, میں ان خوش امید لوگوں میں سے ہوں, آپ جانتی ہیں, جو ہر اٹھنے والے قدم کو ایک بڑا اور فیصلہ کن قدم سمجھتے ہیں. گزشتہ ایک دہائی کے دوران آپ نے پاکستان میں, آپ نے امریکہ میں, آپ نے دنیا کے مختلف حصوں میں بہت کام کیا خواتین کے مسائل کے حوالے سے. سمجھتی ہیں کہ خواتین واقعی ایک ایک قدم کر کے کہیں آگے بہتر طور پر پہنچ رہی ہیں, کچھ اس ساری چیز کا آگے پہنچ رہی ہیں, آگے کی طرف قدم اٹھ رہا ہے؟
جی, میں بالکل یہ سمجھتی ہوں. ایون دو ہمارا جو سارا معاشرہ ہے وہ کبھی کبھی ہمیں ایسے لگتا ہے کہ ٹیکنالوجی کے حساب سے بہت آگے جا رہے ہیں لیکن موریلٹی کے حساب سے پیچھے جا رہے ہیں, وہاں پر ہمیں کنفیوژن ہوتا ہے. لیکن میں یہ کہوں گی کہ میں بھی پازیٹیو ہوں, آپ کی طرح مثبت سوچ رکھتی ہوں. میں سمجھتی ہوں کہ بہت فرق ہے, میں اپنی نانی کی زندگی, اپنی امی کی زندگی, اپنی زندگی اور جو ہم سے اگلی نسل ہے اس کی زندگی دیکھتی ہوں, بہت فرق ہے. وہ جہاں پر ڈولی میں بٹھا کے لے جایا جاتا تھا اور پتھر رکھ دیا جاتا تھا کہ وہ کہاروں کو یہ نہ پتہ چلے کہ ینگ عورت ہے کہ بڑی عمر کی عورت ہے, اور آج جس طرح سے بچیاں انٹرنیشنل ٹریول بھی کرتی ہیں اور انٹرنیٹ پہ جس طرح سے کورسز بھی لیتی ہیں, بہت فرق ہے, یہ ماننے کی بات ہے.
سفر آگے بڑھ رہا ہے.
بالکل بڑھ رہا ہے, اور وہ اس میں کوئی بہت کمال یہ نہیں ہے کہ ہم نے کوئی بڑے ریزلٹس اچیو کر لیے. اس میں دیکھیں وقت جو ہے نا, وقت بھی ہمارے حق میں ہے. جو ٹیکنالوجیکل تبدیلی, جو سائنس کی تبدیلی, جو بہت ساری تبدیلیاں, وہ بھی ہمیں ہیلپ کر رہے ہیں, وہ ہماری فیور میں ہے.
ٹھیک, جیسا کہ ہم بات کر رہے تھے, ہم کوشش کر رہے ہیں کہ آج ان چیزوں کے بارے میں بات کریں جو ایک وہ نہیں ہے کہ آج عورت کے لیے یہ بات کر دی گئی, یہ کام کر دیا گیا. یہ وہ مسائل ہیں جن کے اوپر عام طور پر ہم بات نہیں کرتے, سوچتے ضرور ہیں لیکن بات نہیں کرتے. ڈاکٹر زمرد, آپ نے جن خواتین اور جن علاقوں میں کام کیا وہاں روایتی کلچر بڑا غالب ہے. شہری کلچر کے مقابلے میں روایتی کلچر عورت کے لیے آسان ہے یا اس کے سفر کو مزید مشکل بنا دیتا ہے؟ کس طرح سے اس کو دیکھا آپ نے؟
ہے وہ انویزیبل چینز بناتا ہے, وہ زنجیریں جو نظر نہیں آتی. تو قانون سازی سے آپ نظر آنے والی زنجیروں سے تو لڑ سکتے ہیں, लेकिन जिस तरह डोमेस्टिक वायलेंस का बिल बना, जिस तरह एसिड थ्रोइंग के अगेंस्ट बिल बना, और इसी तरीके से हमने देखा इनहेरिटेंस के लिए कानून बना, शादी बचपन में जो शादियां होती हैं उसके खिलाफ कानून बना, ये नजर आने वाली चीजें. लेकिन जो इनविजिबल चेन्स की मैं बात कर रही हूँ वो यही रवायात है और गलत इंटरप्रिटेशन है मजहब की, ये दोनों बुनियादी उज्व हैं. अच्छा, एक और इसमें बड़ी अहम बात है, ये जो इनविजिबल चेन्स हैं इसमें अकेली खवातीन इस मामले में कुछ नहीं कर सकती जब तक ये जो मर्द हजरात हैं उनको भी इस तहरीक का हिस्सा ना बनाया जाए. जो अब हमने देखा है कि कुछ सालों से, एक दो सालों से मर्द भी अपने आप को फेमिनिस्ट कहते हैं, कुछ मर्द वो समझते हैं कि विमेन के जो राइट्स हैं, खवातीन के जो हुकूक हैं उनको मिलने चाहिए. तो ये बहुत बड़ा चैलेंज है हमारे लिए कि हम मर्दों को इस तहरीक का हिस्सा बनाएं. अब जिस तरह आप मिसाल दे ले, यूएटी में जब हेड कवर के लिए एक उन्होंने कहा कि जी जरूरी है कि बच्चियां जो तालबात हैं वो हेड अपना कवर करें, वो दुपट्टा ले या स्काफ ले, मुझे स्काफ से बिल्कुल एतराज नहीं है, पर्दे से बिल्कुल एतराज नहीं है, क्योंकि ये सिंबॉलिक जेस्चर्स हमारे कल्चर का हिस्सा है. देहात में 80% जो हमारी 90% आबादी रहती है वो ये बखुशी करते हैं. बात यह है जब आप खुद से ये एक लागू कर देते हैं तो आप उस ज्यादा दौर की रवायात को दोबारा ले आते हैं. तो इसको लागू नहीं करना, इसको इम्पोज नहीं करना, और सोसाइटी को ये इजाजत दें या अपनी खवातीन को माशरे में ये इजाजत दें कि वो अपनी मर्जी से इसको ले सके और अपनी मर्जी से इसको अडॉप्ट कर सके, तो ये एक बहुत बड़ी डिबेट का जो है वो अब हिस्सा बन गया हुआ है.
यहाँ इसके बारे में पहले भी हम बहुत दफा बात कर चुके हैं, खास तौर पर हिजाब के बारे में भी जब बात होती रही, जब सर ढकने के बारे में बात होती रही, तो इसके मुझे याद है कि डॉक्टर फौजिया के साथ भी इस मसले पे हम बात करते आए काफी अरसा. तो रिफत, आप ये फरमाइएगा कि एक तरक्की याफ्ता मुल्क में है आप, जिसे तरक्की याफ्ता मुल्क कहा जाता है, या अमरीका में है, खवातीन के जारी सफर और जिद्दोजहद को देखती हैं, खवातीन ने मार्च का एहतमाम किया हुआ है गुज़श्ता दो सालों से बहुत बड़े पैमाने पर, ये हर साल अब मार्च का एक जिसे कहना चाहिए रिवायत पड़ गई. अभी हम वैसे डॉक्टर फौजे से भी पूछेंगे, आज हम देखते हैं कि वो पाकिस्तान में होने वाली मार्च में भी बड़ी नुमायां तौर पर शरीक रही और वहां पर क्या हुआ. यहां रहने वाली खातून जो अमरीका में है, आज बेहतरी के लिए, तवाजुन के लिए कोशिश करते हुए कहां तक कामयाब है?
काफी हद तक कामयाब हो रही है, क्योंकि वही वाली बात आ जाती है, ये दोनों चीजें साथ साथ चलती हैं, हैंड इन हैंड, एक लेजिस्लेशन और दूसरी रिकग्निशन ऑफ द प्रॉब्लम, और उस दोनों जब साथ साथ चलती हैं तो फिर काम सही होता है. अभी मैं आपको बताती हूँ कि पिछले साल यहाँ पे एक अटॉर्नी जनरल थे न्यूयॉर्क स्टेट के, जो के बहुत वुमेन्स मूवमेंट, जो आजकल आपको पता है मी टू मूवमेंट चली हुई है, उसमें पार्टिसिपेट करते थे और सपोर्ट करते थे. जब और फिर पता चला कि एक वीडियो आई और उनकी एक्स गर्लफ्रेंड जो है उसने बताया कि वो किस तरह से अब्यूज करते थे उसको, तो ये सरफेस पे कहना और बात है. औरतों को अवेयर करना कि आपको ये जरूरी नहीं है कि आप इस चीज को बर्दाश्त करें, इसमें आपकी कोई प्रॉब्लम नहीं है. मैंने बहुत सारी विमेन शेल्टर में भी काम किया है, बहुत हाई एजुकेटेड औरतें यहाँ पर, बहुत ही सक्सेसफुल औरतें भी अब्यूज लेती हैं आदमियों से. वो एक खास तरीका होता है मैनिपुलेशन का आदमियों का, जो कि वो यूटिलाइज करते हैं. ये सिर्फ ट्रेनिंग की जरूरत है कि औरतों को बताया जाए वो रेड फ्लैग्स क्या हैं, और वो जैसे ही वो देखेंगे कोई मर्द उनके साथ इस तरह से बिहेव कर रहा है, चाहे वो रो के कर रहा है, मैनिपुलेशन के बहुत सारे तरीके होते हैं, तो ताकि वो अवेयर हो जाए कि ये बंदा जो है उसको हेल्प की जरूरत है. ये नहीं कि उनको बिल्कुल बॉयकॉट कर दिया जाए सोसाइटी से, उनको हेल्प की जरूरत होती है, जब तक वो हेल्प नहीं लेंगे वो सही नहीं हो सकते. तो ये बहुत सारी चीजें हैंड इन हैंड चलने की जरूरत होती है.
अच्छा डॉक्टर फौजिया, ये हम अब बात करेंगे कि किसी भी मुआशरे में जब हम बात करते आए हैं कि मसले को तवज्जो का मरकज बनाने के लिए इस बात की ज़रूरत है कि उसका शऊर और आगही पैदा की जाए, पाकिस्तान में कुछ अरसे से आगही का ये सफ़र देखा जा सकता है. गुज़श्ता बहुत सारे दिनों से देखा है मैंने कि मुख्तलिफ प्लेटफॉर्म्स पर इसके बारे में बड़ी बात की जा रही है, आवाज़ उठाई जा रही है, आपने बहुत सारे खसूसी प्रोग्राम इस बारे में किए हैं और मुख्तलिफ मकामात पर मुख्तलिफ जगहों पर आवाज़ उठाई है, इस सफ़र की रफ़्तार से आप मुतमईन हैं? कितनी मुतमईन हैं?
देखिए इस वक्त तो पाकिस्तान में जो सिविक स्पेस है ना वो बहुत श्रिंक कर रही है, सिविल सोसाइटी जो है वो बहुत श्रिंक हो रही है, तो आप ये कहने की अंडर थ्रेट है ये स्पेस। मगर जो औरतों की तहरीक रही वो जिस तरह भी उसके कंपोनेंट्स रहे, मैं ये जरूर कहूंगी कि वो पाकिस्तान के ज्यादा जो सोसाइटी के सेगमेंट्स हैं उनमें से बहुत ऑर्गेनाइज रही। उस हवाले से हमारी पहुंच भी रही लोगों तक, आगही की बात भी हुई, मगर साथ साथ मैं बेहतर ये भी कहूंगी कि हमारी तहरीक और जो सिविल सोसाइटी का रोल है उससे उसके साथ साथ मीडिया का बढ़ना, ये पूरा आउटरीच बढ़ना, टेक्नोलॉजी, सोशल मीडिया, ये सारी चीजें जो है ना ये इसमें कंट्रीब्यूट करती हैं, तो आगही बढ़ी है। अब वो जमाना नहीं है, अभी आप छोटे से छोटे गाँव में भी ना वो इनके स्मार्टफोन्स हैं और वो नेट एक्सेस करते हैं। इन्हें थरपारकर में मुझे मालूम है जहाँ पर सड़क अभी बहुत रिसेंटली बनी और बिजली बेचकर गांव में अभी भी नहीं है, वहाँ एक छोटा सोलर सेल लेकर दरख्त के ऊपर टांगते हैं और वहाँ कई किस्म की चार्जिंग केबल्स हैं जहाँ दिन में एक दफा बच्चा करके दरख्त पे और वो चार्ज करता है फोन और वो लाके अपनी माँ को देता है। तो ये हम ना सोचें कि जी रूरल एरिया पीछे रह जाएंगे और शहर वाले आगे निकल जाए, तो आगे ही इस तरह से आई है। और वो आप जब नए जमाने की चीजें सीखते हो तो ह्यूमन राइट्स आपको खुद ब खुद आती है, यू नो आप कहते हैं हमें क्यों नहीं, तो वो सफर आगे गया है डेफिनेटली।
अच्छा, किसी भी माशरे में खवातीन के मकाम को बेहतर बनाने के लिए वहाँ के मखसूस माइंड सेट या ज़हनी रुझान को तब्दील करने की ज़रूरत होती है। आज लगता है कि ज़हनी रुझान या माइंड सेट का जो लफ्ज़ है वो मेरे पूरे प्रोग्राम का एक बड़ा बुनियादी सच्ची मसला बना रहा। तो डॉक्टर ज़मरत, क्या पाकिस्तान में खवातीन के बारे में इस मखसूस माइंड सेट में कुछ तब्दीली के आसार आपको नज़र आते हैं? जैसा कि आप कहती हैं कि खुद खवातीन खवातीन के लिए बहुत सारे मसाइल पैदा करती हैं, तो एक मखसूस जो अंदाज़ फ़िक्र है, जो सोचने का अंदाज है, जो खवातीन का अपनी हैसियत के हवाले से बात करने का, अपनी तरजीहात को सामने रखते हुए आगे बढ़ने का है, उसमें कुछ तब्दीली नजर आई है आपको?
जी तब्दीली तो बिल्कुल नजर आई है, लेकिन एक बड़ी अहम बात है, लोग कहते हैं कि चूंकि तालीम आम हो गई है औरतों में, इस वजह से तलाक की शरह बढ़ गई है। लेकिन अगर आप इसको इस तरीके से समझें कि तलाक की शरह इसलिए बढ़ी है क्योंकि औरतों ने जुल्म और जबर के अंदर रहने को रिजेक्ट कर दिया और वो ये समझती हैं कि उन्हें इस विशियस साइकिल से बाहर निकलना चाहिए, तो ये तो तब्दीली तो आई है। लेकिन इसके साथ साथ हमें अपनी खवातीन का खवातीन से जो ताल्लुक है उसको भी स्ट्रॉन्ग करने की जरूरत है। आज जो ये औरत मार्च है हो रहा है और पूरी दुनिया में हो रहा है, उसमें सिर्फ सिविल सोसाइटी नहीं आई, ये बहुत बड़ी तब्दीली है, उसमें आम कॉलेज में पढ़ने वाली लड़की भी इन्वॉल्व है। तो इस तरह मोबिलाइजेशन के बहुत सारे जाविये तो पैदा हुए हैं, लेकिन बात सिर्फ यही है क्या हम उन इनविजिबल चेंज को, हम उन सोशल कल्चर रवायात को जो पनप रही हैं उसको तब्दील कर सके हैं। जैसे जैसे माएं पढ़ी लिखी आ रही हैं, हम देख रहे हैं बेटियां उससे आगे जा रही हैं, वो पहले वाला पोजिशन नहीं है, लेकिन खवातीन को खुद अपने खवातीन होने पर फख्र पहले तो होना चाहिए।
अच्छा, दूसरी बात जबरदस्त एक बात में आपकी और कि जब हम आप कहते हैं कि जाहिर है कि शऊर आता है, बेहतर होता है उस वक्त उनको अपने खिलाफ जो जबर है, उनके खिलाफ जो जुल्म है, उनके खिलाफ उसके खिलाफ आवाज उठाना आ जाती है, लेकिन उसके साथ साथ फिर मुआशरे की जो अकदार हैं उनके साथ वो मुतसादिम होती है। जैसे कि अभी आपने कहा कि तलाक की शरह में इजाफा हो रहा है, तो ये सारी चीजें जो हैं इनके ऊपर भी मिलकर काम करने की जरूरत है, एक ऐसी एफर्ट करने की जरूरत है कि इस मनफी जो सोच पैदा होती है कि चूंकि खवातीन अपने लिए काम कर रही हैं इसलिए इस तरह की जो मनफी चीजें हैं वो सामने ज्यादा आ रही हैं, इससे निपटने की क्या सूरत होनी चाहिए?
जी इससे निपटने की एक तो सिचुएशन ये है कि मैं अपनी एक दोस्त से इसी मौजू पे बात करी थी, तो उसने बड़ी अच्छी बात की, उसने कहा कि हम जुल्म को तो नहीं रोक सकते कहीं कहीं पर, कुछ कुछ सिचुएशंस के अंदर, लेकिन हम क्या कर सकते हैं, हम अपनी बच्चियों को उनके पैर पे खड़ा कर सकते हैं, हम उनको तालीम का जेवर दे दें, हम उनको एम्प्लॉयमेंट के पर लगा दें, तो फिर कम से कम वो यहाँ पर ब्रीदिंग स्पेस ले सकती हैं। तो ये मुआशरा ये किरदार तो अब अदा कर भी रहा है और आगे की तरफ जा भी रहा है। एक तो ये बहुत अहम बात है, दूसरा माओं का किरदार बहुत अहम है, वो आप उनको ये चाहिए कि वो लड़कियों को उनके हुकूक बताएं। आप मुझे खुद बताएं, हमारे पाकिस्तानी मुआशरे में हमारी खवातीन, हमारी माएं, इन तमाम अज़दवाजी रिश्ते से रिलेटेड या मेल फीमेल रिलेशन से रिलेटेड उनको बताती नहीं है कि आपने इसको हैंडल कैसे करना है। और वो ये ना तरबियत की वजह से जब वो प्रैक्टिकल जिंदगी में किसी भी ताल्लुक में जाती हैं, चाहे वो हस्बैंड वाइफ का ताल्लुक हो, वो कॉलीग का ताल्लुक हो, या वो किसी स्टूडेंट का आपस में ताल्लुक हो, तो उन्हें पता नहीं चलता कि उन्होंने कहाँ पर फुल स्टॉप लगाना है और कहाँ पर अपने राइट्स को प्रोटेक्ट करना है। तो मेरा ख्याल है मुआशरे का, माओं का, औरतों का इसमें बहुत अहम किरदार है। और एक आखिरी बात, मर्द का किरदार ये है कि वो मर्द की ही क्या जिसकी मौजूदगी में औरत खुद को गैर महफूज तसव्वुर करें।
तो हिफाजत
देने को अपनी मर्दानगी पे भी एक क्वेश्चन मार्क बना देता है अगर ऐसी कोई सिचुएशन के अंदर जहाँ पर मर्द की मौजूदगी में औरत खुद को गैर महफूज करे, तो ये मर्द की ज्यादा इंसल्ट है।
तो हाँ, इसमें यह है कि ये इसको इस हवाले से भी देखने की जरूरत है जब आप खवातीन के मसाइल को देखते हैं कि जब उसके तहफ्फुज़ की बात होती है, जब उसके दिफा की बात होती है, तो इन सब बातों पर गौर करना भी जरूरी है। रिफत, बैलेंस फॉर बेटर ये 2019 का मौजू है खवातीन के इस आलमी दिन के मौके पर। ये मरहला तो बहुत बाद की बात है कि बैलेंस फॉर बेटर। आज भी तरक्की याफ्ता मुआशरों में खातून को बराबरी और मसावात का मसला दरपेश है, उसके जो मुआवजे हैं, तनख्वाहें हैं, उनमें अदम तवाजुन आपको नजर आता है, तो फिर तरक्की पजीर मुल्कों में इस मौजू की सूरत क्या रहेगी? ये मौजू क्यों रखा गया, इसके बारे में किस तरह से? क्योंकि जैसा कि मैंने कहा कि मेरा मसला एक तरक्की याफ्ता मुल्क में रहने वाली तरक्की याफ्ता औरत नहीं है, मेरा मसला वो औरत भी है जो कि एक दूर दराज गाँव में रहती है, जिसने कभी स्कूल का मुंह नहीं देखा, जिसके सामने ये मसाइल किसी और तरह से आते हैं, लेकिन है।
बिल्कुल आपने सही कहा, ये मौजू इसीलिए रखा है कि जैसे कि मैं अभी कह रही थी कि वेस्ट में भी बहुत सारी चीजें ऐसी हैं, औरतों को तो उनके हकूक 200 साल पहले ही मिले हैं, इससे ज्यादा वक्फा नहीं हुआ, और वो भी आहिस्ता आहिस्ता मिलना शुरू हुए हैं। अभी भी आप जानती हैं कि यहाँ पे प्रेसिडेंट ओबामा ने थ्रू एग्जेक्टिव ऑर्डर, क्योंकि कांग्रेस नहीं पास करी थी इस बिल को, इक्वल पे का जो बिल था, तो थ्रू एग्जेक्टिव ऑर्डर उन्होंने अप्रूव किया था, लेकिन वो दोबारा रिवर्ट हो गया है। तो एक तरफ तो मी टू मूवमेंट चल रही है बड़ी सक्सेसफुली, और वुमेन्स मार्च भी चल रही है बहुत सक्सेसफुली, जो कि सोसाइटी के इश्यूज हैं, लेकिन ऑन दी अदर हैंड जब तक के, मैंने पहले भी कहा कि लेजिस्लेशन उनको सपोर्ट नहीं करेगी, जब तक के इक्वल पे की बात नहीं आएगी, औरतें अपने आप को कमतर ही समझेंगी। आप कभी कांग्रेस में जाके कैपिटल हिल में, आई एम श्योर आप गई होंगी, आप वहां पे जाके देखें, अभी भी बॉयज क्लब लगता है, अभी भी आदमी डोमिनेट कर रहे हैं उसको।
हालांकि इस दफा तारीख जिसे कहते हैं रिकॉर्ड हद तक औरतें वहां पर मौजूद हो गई हैं। अच्छा, मेरा आखिरी सवाल अब बिल्कुल, क्योंकि मुझे अफसोस है कि ये मौजूद तो इस तरह का था कि घंटों भी इस पे बात हो सकती है। डॉक्टर फौजिया से मेरा सवाल है। डॉक्टर फौजिया, आज खवातीन के आलमी दिन के मौके पर पाकिस्तान के मुख्तलिफ शहरों में खवातीन की तंजीमों ने औरत मार्च का इनेकाद किया, इसके बारे में बताइए, आखिरी दो मिनट हमारे पास।
जी, बहुत अच्छी तरह ऑर्गेनाइज थी, हर शहर में औरत आज़ादी मार्च थी, और ये एक सॉलिडारिटी दिखाने की, आपने सही कहा, इसमें यंग लोग भी थे, स्टूडेंट्स भी थे, पॉलिटिकल पार्टीज भी थी, सिविल सोसाइटी भी थी। ये कराची, लाहौर और इस्लामाबाद में नहीं हुई, बाकी छोटे शहरों में भी हुई है, और बड़ा जोश था, पर्पल झंडे उठाए हुए थे और नारेबाजी हो रही थी। मगर मैं ये कहूँगी कि इसके अलावा जो इन तीन चार दिनों में प्रोग्राम्स हुए वो भी यूजुअल से ज़्यादा थे। सभी तंजीमों ने, क्या गवर्नमेंट ने, अभी पार्लियामेंट्री वुमेन्स कॉकस ने बहुत अच्छा प्रोग्राम किया ऐवान सदर में, इस तरह से वो भी बड़ा इंकरेजिंग है कि बहुत कुछ ब्रू अप हो रहा है, इंटेंशन बहुत ज्यादा है। तो मैं समझती हूँ कि इसके रिजल्ट अच्छे आएंगे। कोशिश हमारी आज भी यही है कि जब तक हम यंगर जनरेशन को इस पूरी चीज में इन्वॉल्व नहीं करेंगे, चाहे वो मार्चेज हो, इनिशिएटिव हो, या पूरा सोच को एक खोलने का एक प्रोसेस हो, यंगर जनरेशन इसमें शामिल नहीं होगी, तो फिर ये जो हमारी स्ट्रगल है ये पूरी तरह मोमेंटम नहीं पकड़ेगी।
तो आप देखती हैं कि यूथ जो है, ये जिसकी यंगर जनरेशन की आप बात कर रहे हैं, उसकी तरफ से रद्द अमल काफी बेहतर और मुस्बत है?
بہتر ہے مگر گیپس بھی بہت ہیں, اور شاید وہ اس وجہ سے کہ جو میری نسل تھی وہ اتنی کامیاب نہیں رہی آگے ان کو اونرشپ دینے میں اور ان کو اپنی بات سمجھانے میں. کبھی کبھی مجھے ایسا لگتا ہے, ایسا احساس ہوتا ہے جیسے وہ نئے سرے سے اپنا سفر جو ہے وہ ڈھونڈ رہے ہیں, نئے سرے سے چیزوں کو انالائز کر رہے ہیں, جبکہ ان کو ریلے ریس کی طرح وہاں سے شروع کرنا چاہیے جہاں تک ہم پہنچے.
بہت بہت شکریہ.
اس کی کئی وجوہات ہیں لیکن پھر بھی
اچھا, بہت بہت شکریہ, پازیٹیو ہے. چلیے اسی نوٹ پہ ہم ختم کرتے ہیں. ڈاکٹر فوزیہ سعید, رفعت چکتائی اور ڈاکٹر زمرد اوان کے شکریہ کے ساتھ آج کے پروگرام کا وقت اب ختم ہوتا ہے. میرے ساتھ پروڈیوسر اسور امام اور انجینئر السانڈوس. بہجت کو اجازت دیجیے, آپ سے پھر ملاقات ہوگی. اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
یہ وائس آف امریکہ واشنگٹن ہے. پاکستانی خواتین متبادل توانائی کے شعبے میں. خواتین کے عالمی دن کے موقع پر خصوصی رپورٹ کے ساتھ میں ہوں یاسمین جمیل. پاکستانی خواتین زندگی کے مختلف شعبوں کی طرح متبادل توانائی کے شعبے میں بھی اپنی صلاحیتیں آزما رہی ہیں. سولر انرجی کی تنصیب کی ایک کمپنی علش ورش کی فاؤنڈر انیلا فاطمہ نے وائس آف امریکہ سے گفتگو کرتے ہوئے بتایا کہ دنیا بھر کی طرح پاکستان میں بھی اس شعبے میں خواتین کی تعداد میں اضافہ ہو رہا ہے. انہوں نے کہا,
دیکھیں ابھی انٹرنیشنل رینیوبل انرجی نیٹورک جو ایسوسیشن ہے اس کی جو آئرینا کی جو رپورٹ آئی ہے اس کے مطابق دنیا بھر میں 32% اضافہ ہوا, 32% زیادہ خواتین کام کرتی ہیں اس میں رینیوبل انرجی میں. پرٹیکولرلی اس کے اوپر ریسرچ نہیں ہوئی بھی, لیکن اگر میں اپنے ارد گرد دیکھوں تو جو مجھے 3-4 سال پہلے لگتا تھا کہ شاید میں اکیلی ہوں اس سیکٹر میں, اب ہمیں بہت ساری جگہوں کے اوپر نہ صرف یہ کہ خواتین نظر آتی ہیں بلکہ وہ ایک دوسرے کو ریفر بھی کر رہی ہوتی ہیں.
پاکستانی خواتین متبادل توانائی خصوصی طور پر سولر انرجی کے فروغ میں کس انداز میں اپنا کردار ادا کر رہی ہیں اس بارے میں انیلا فاطمہ نے کہا,
ایک تو انجینئرز ہیں جو کام کر رہی ہیں کچھ اداروں میں اور کچھ زیادہ اب کرنا شروع ہو گئی ہیں. دوسرا ہے کہ کچھ ڈیسیجن میکرز ہیں گھروں میں, جب یوز کرنی ہیں بہت ساری چیزیں تو سب سے زیادہ ہوم اپلائنسز گھروں میں خواتین استعمال کر رہی ہوتی ہیں. اس کے علاوہ جو ہمارے فار فلنگ ایریاز ہیں وہاں پہ آف گریڈ ایریاز ہیں جو خاص طور پہ جہاں پہ بجلی پہلے نہیں موجود, وہاں پہ بہت زیادہ سولر کے جو گیجٹس ہیں, جو سولر لائٹس ہیں, سولر فینس ہیں اور جو چھوٹے والے ہوم سسٹمز ہوتے ہیں سولر کے ڈی سی سسٹمز, ان کا بہت زیادہ رجحان بڑھتا جا رہا ہے اور اس میں بہت بڑا کنٹریبیوشن ہے خواتین کا, کیونکہ انہیں پتا ہے کہ انہوں نے اپنے بچوں کے لیے یا انہوں نے اپنی فیملی کے لیے یہ ڈیسیجن لینا ہے کہ ان کو سولر فین کی ضرورت ہے, سولر لائٹ کی ضرورت ہے, تو بچے پڑھ رہے ہیں اگر تو سولر لائٹ کی ضرورت ہے, تو وہ اس میں بہت بڑا ان کا کنٹریبیوشن ہے.
اور پاکستان میں خواتین سولر نیٹ میٹرنگ کے شعبے میں بھی ایک کردار ادا کر رہی ہیں. اس شعبے میں پاکستان میں قائم ایک اولین کمپنی سولر سگما کی فاؤنڈر اور چیف کمیونیکیشن آفیسر صوبیہ نثار نے وائس آف امریکہ کو ایک انٹرویو میں بتایا,
کمپنی کی اب تک کی بڑی اچیومنٹس میں میں سب سے پہلے نمبر پہ نیٹ میٹرنگ کو رکھوں گی, کیونکہ نیٹ میٹرنگ کا کانسیپٹ جو ہے یہ پاکستان میں نیا ہے اور اس کو پاکستان میں انٹروڈیوس بھی ہم نے ہی کروایا ہے. الحمدللہ مجھے خوشی ہے اب یہ بات کہتے ہوئے.
سولر انرجی کے شعبے میں اپنی کمپنی کی کارکردگی پر روشنی ڈالتے ہوئے انہوں نے کہا,
ہماری کمپنی مختلف لوکل اور انٹرنیشنل این جی اوز کے ساتھ بھی مل کر کام کر رہی ہے, اور اسپیشل ہمارے ٹارگیٹس ہیں جو دور افتادہ علاقوں میں جو اسکولس ہیں ان میں بجلی کی فراہمی ممکن بنائی جا سکے اور تاکہ وہاں پہ تعلیم کو فروغ دیا جا سکے. کے پی کے میں مختلف علاقوں میں ہماری کمپنی نے پولیس اسٹیشنس کے اوپر سولر سسٹمس بھی لگا کر دیے ہیں, اور جس سے اب پولیس اسٹیشنس کی پرفارمنس کافی بہتر ہو گئی ہے کیونکہ اب ان کو ان انٹرپٹیڈ الیکٹریسٹی میسر ہے اور وہ اپنا کام کافی بہتری سے انجام دے رہے ہیں.
اور اسلام آباد میں متبادل توانائی سے متعلق ایک کمپنی گلوب سائٹ کی ڈائریکٹر مہا قاضی بھی اس شعبے میں پاکستانی خواتین کی ایک اہم نمائندہ ہیں. وائس آف امریکہ سے گفتگو کرتے ہوئے انہوں نے متبادل توانائی میں خواتین کی زیادہ سے زیادہ شمولیت کو ممکن بنانے کے لیے اپنی تجاویز پیش کیں. انہوں نے کہا
کچھ سال پہلے میں نے ایک ریسرچ پروجیکٹ کیا تھا اتحاد ماڈل ویلیج کا جو احسان پور میں ہے کوٹ ادو کے پاس. وہاں کے لوگ یہی کہہ رہے تھے کہ گھر میں بجلی ہمیں فراہم کرنے کے بجائے بہتر ہے کہ کوئی سینٹرل جگہ ہو جہاں سے ہم اپنی کمائی بھی کر سکیں, جیسے کوئی ایک کمیونٹی سینٹر ہو گیا جہاں سے عورتیں اپنی سلائی کر لیں, لوگ اپنے فون چارج کر لیں, کمپیوٹر لگا دیں تاکہ بچے اپنا ریسرچ کر سکیں. اگر کوئی مل یا انڈسٹری ہو جو جس پہ یو نو آپ رینیوبل انرجی سے چلائیں اس کو, تو جب لوگ اس سے اپنا سورس آف انکم کما سکیں گے, جیسے اپنے پیسے کما سکیں گے, تو ان کے لیے پھر زیادہ بہتر ہے, بیکاز بجلی کے بغیر ان کو عادت ہو گئی ہے اپنی گھر کے اندر زندگی گزارنے کے لیے. لیکن اگر اس سے اپنی وہ کمائی کر سکیں تو پھر لانگ ٹرم میں بھی ان کو فائدہ ہوگا, ان کی کمائی بڑھے گی تو پھر گھر کی وہ پھر ایونچولی یو نو جو کہتے ہیں موو اپ دا اکنامک لیڈر, وہ پھر اس طرح سے اپنے آپ کو بہتری کی طرف لا سکیں گے.
یہ تھی متبادل توانائی کے شعبے میں پاکستانی خواتین کے کردار پر ایک خصوصی رپورٹ. یاسمین جمیل, وائس آف امریکہ.